विधि थी इसके हवाले से बहुत जल्दी जल्दी एक हदीस पढ़ दूं जिसे शायद जल्दी की वजह से हुसैनिया ज़ारा में दोबारा पढ़ना पड़े तफसील में। इमाम की वो हदीस, ये बात हो रही है उस बेपर्दा औरत की जो मरने से पहले तौबा करके गई, मां सारी जिंदगी का गुनाह माफ अगर सच्ची तौबा, वरना अगर मर गई तो फिर तो फरिश्ते बैठ के हंसते। रिवायत यह है कि तीन मौकों पे फरिश्ते बहुत हंसते, जिनमें एक मौका है जब कोई बेपर्दा औरत को कब्र में उतारा जाता। आज हमारे माशरे की कैसी औरतें हैं, कितनी औरतें हैं कि फरिश्ते इंतजार कर रहे हैं हंसने का मौका तो मिले ना। दुनिया में लोग कहते हैं आजकल मौलाना हंसने के मौके बहुत कम हो गए, हमें मिले कि ना मिले फरिश्तों को मौका मिलने वाला। बेपर्दा और सारी जिंदगी बेपर्दा घूमने वाली, अपनी शादी में भी बेपर्दा, बेटी की शादी में भी बेपर्दा, हमारे यहां तो ऐसी भी है। यानी ऐसा लंबी लंबी इनिंग खेलने का रिकॉर्ड होता है उनका, डबल सेंचुरी या ट्रिपल सेंचुरी, बल्कि नवासी की शादी में भी बेपर्दा और अब कब्र में जा रही, क्या हिजाब पहना के उनको कब्र में उतारा जा रहा। अव्वल तो खुद ये कफन ही इतना कंप्लीट हिजाब, और फिर कभी कभार कोई साहब कब्र पे खड़े होके एक ऐलान भी कर देते कि भाई आखिरी आखिरी दीदार कर ले नामहरम करीब ना आने पास। अरे अब कौन नामहरम करीब आएगा, अब इसमें रखा क्या है जो कोई नामहरम करीब आ जाए। ये मैं नहीं कहता, जिब्राइल कहते, ये जिब्राइल का जुमला है कि या रसूल अल्लाह हम फरिश्ते हंसते हैं और कहते हैं या जब मर गई गलने वाली है सड़ने वाली है लाशा इसका बदबू देने वाला तो ऐलान पे ऐलान हो रहे, बोर्ड पे बोर्ड लगाए जा रहे नामहरम करीब ना आने पर, ऐसी हमको हंसी आती। नंबर दो, सारा दिन एक आदमी घर से बाहर गुनाह पे गुनाह पे गुनाह करता रहा, मुख्तलिफ गुनाह होते लेकिन चूंकि रिस्के हराम वाला गुना बहुत ज्यादा हाईलाइट होके नजर आता है करबला चौथे इमाम, कहीं झूठ बोलते हैं, कहीं फ्रॉड करते हैं, कहीं 8 घंटे की तनख्वाह लेते हैं 6 घंटे काम करते हैं, कहीं किसी से 11 घंटे काम लेते हैं आधी तनख्वाह दे के रुख्सत कर देते हैं, हराम तो बहुत दिन भर हराम, घर से निकले नामहरम पे निकाह डाली दिल में कोई हराम ख्याल आ गए, चंद दोस्तों के दरमियान बैठे गीबत तोहमत हसद बोहतान झूठ कहां कहां तक बताऊं गुनाह, शाम को घर आए सारे काम मुकम्मल हो गए, लेकिन बजाय इसके कि हम जाके सो जाए या इबादत के मुसल्ले पे बैठे घर आके दोबारा गुनाहों का सिलसिला शुरू। और मैं अक्सर कहता हूं कि यह हदीस पहले तो समझ में भी नहीं आती थी, पहले तो रात के अंधेरे में जो कल मैंने बूढ़े बाप और जवान बेटे का वाकया पढ़ा, घर आने के बाद कोई एक्टिविटी नहीं, आज यह हदीस समझ में आती है कि दिन भर बाहर गुनाह किए अब घर में आके टीवी खोल ली, अब घर में आके कंप्यूटर पे बैठकर, अब घर में आके केबल, वो जो मुख्तलिफ चीजें, फरिश्ते पेट पकड़ के हंसते हैं अगर फरिश्तों का पेट होता हो। ये मैंने मुहावरतन कहा कि इतने गुनाह करके भी दिल नहीं भरा, सारा दिन गुनाह करते रहे फिर भी इत्मीनान नहीं हुआ, या रात के अंधेरे में आए और नए सिरे से गुनाह शुरू हो गए। और तीसरा मौका, जब एक आदमी को अल्लाह ने हैसियत के मुताबिक घर दे दिया, कारोबार दे दिया, जायदाद दे दी, लेकिन इसके बाद भी हालत यह है कि दिनों रात लगा रहा है कि एक के बाद दूसरा घर हो जाए, कारोबार जो हमारे घर का खर्चा चलाने के लिए काफी है और बढ़ जाए, वो बड़े हुए पैसे की जरूरत क्या है, वो तो छोड़ के वारिसों के लिए जाओगे, वो भी पता नहीं हलाल में इस्तेमाल करें कि हराम, एक के बाद दूसरी जायदाद लगा हुआ, सेहत तबाह कर ली, अपने आप को जवानी में बूढ़ा बना लिया, हर बीमारी ज़हनी और नफ्सियाती, आधा खर्चा तो डॉक्टर के पास जा रहा है जो कमा रहे, फरिश्ते पेट पकड़ के हंसते कि भाई कितनी जायदाद और कितनी दौलत तुम्हें जमा करना। मगर ये मैंने क्यों पढ़ा, इसलिए कि गुनाहों की तीसरी किस्म ये है, तीसरी किस्म गुनाह कबीरा और सगीरा, देखिए पूरे अशरे का मौजू है जो मैं 10 मिनट में पूरा कर रहा हूं, ये मैं आप एहसान नहीं कर रहा हूं, ये मैं अपनी गलती का इकरार कर रहा हूं कि 4 दिन जो मुझे मिले थे वो मैंने ज़ाय कर दिए, जैसे हम में से अक्सर अपनी जवानी को खुदा की नाफरमानी से ज़ाय करते हैं, जब मौत का फरिश्ता सराहने पहुंचता है तब एहसास होता है अरे क्या कर बैठे, वो गलती मैंने भी की, अब मैं एहसास कर रहा हूं अरे 8 बजने वाले हैं, ताबूत का वक्त करीब आ रहा और तुम अब मौजू पे आए हो। 4-3 बातों में से तीसरी बात में गुनाहे कबीरा और सगीरा एक किस्म, खाली सच्ची तौबा से माफ होने वाला और तौबा के बाद भी कोई जिम्मेदारी एक और किस्म, और तीसरी किस्म हर गुनाह हुक्म खुदा की नाफरमानी। मगर बास गुनाह ऐसे जो हुक्म खुदा की नाफरमानी तो है, खुदा उस गुनाह से इतना नाराज नहीं होता। वक्त इतना कम है कि मैं डर भी रहा कि लोग ये ना कहें कि मौलाना उसकी लिस्ट तो बता दिए ताकि वो तो हम आज से शुरू कर दे, कि गुनाह है लेकिन अल्लाह का नाराज ही नहीं हो रहा तो फिर क्या परवाह। ये नहीं है कि अल्लाह खुश हो रहा, गुनाह है लेकिन रिवायत में उसके लिए ये लफ्ज नहीं आता कि अल्लाह नाराज। कुछ गुनाह ऐसे कि गुनाह भी हैं और ये लफ्ज आता है कि अल्लाह उससे इतना नाराज है कि गुनाहगार को देख के कहता है दूर हो जा मेरी दरगाह बारगाह। जिन गुनाहों में ये लफ्ज आता कि दूर हो जा यहां से, वो वाले गुनाह हमें इमाम जमानत से महरूम करने वाले। अब जैसे मैं एक मिसाल उल्टी दे दूं, उल्टी हलाल चीजें किसे कहते हैं? हलाल, हलाल किसे कहते हैं? जो जायज है। हलाल का मतलब ही है कि अल्लाह नाराज नहीं। फिर यह हदीस क्यों आ गई कि हलाल चीजों में सबसे ज्यादा जिससे अल्लाह बुग्ज रखता, बुग्ज ये लफ्ज इंसान के लिए तो सही लग रहा है अल्लाह के लिए, लेकिन है इन्ना बगज़शय मिन अल-हलाल, हलाल में जिससे अल्लाह सबसे ज्यादा नाराज है हलाल जायज में, वो है तलाक। जिस घर में तलाक होती हलाल है, इस्लाम ने इसका रास्ता रखा। इससे पहले के मजहब कहते थे तलाक नहीं होती, एक बार निकाह हो गया ये रिश्ता खुल नहीं सकता, गलत खराब जुल्म करने वाला पार्टनर मिल गया उसका टेंटवा दबा के गर्दन मरोड़ के मार दो तो ठीक है, और कोई रास्ता नहीं है उससे बचा होगा। इस्लाम ने रास्ता रखा, मगर ये कहता कि अगर कि ये रास्ता अल्लाह ने रखा है मगर सबसे ज्यादा अल्लाह को नापसंद है हलाल चीजों में भी, तो हलाल तो कहते हैं जिसमें अल्लाह राजी है, जिसकी अल्लाह ने परमिशन दी है उसमें लग जाए, तो गुनाहों में। अब यही वो चीज थी जिसकी वजह से आखिर में मेरे तो मेरे माइक के भी हाथ पांव फूल रहे हैं कि इतने कम वक्त में आप तक कैसे ये बात पहुंचा दी जाए। लेकिन इमाम का फरमान कि गुनाह बहुत सारे, हमारा चाहने वाला मासूम नहीं है, गुनाह करेगा, लेकिन ऐसा गुनाह जिससे अल्लाह इतना गजबनाक होता कि दूर हो जाए मेरी बारगाह। इमाम भी कहते हैं दूर हो जाए मेरी बारगाह, मैं तुझे अपनी ज्यारत नहीं कराऊंगा। अब ये कौन से गुनाह है? ये खुद एक पूरा अशरा, दो तो नहीं है, तीन तो नहीं है कि मैं जल्दी से बता दूं। ज़हन में सिर्फ एक तो इमाम का फरमान मुकम्मल करना था, और इसके हवाले से आपके ज़हन में ये सवाल पैदा करना था कि आप खुद ये सोचें और तहकीक करें कि वो कौन से गुनाह। दो तीन मैं बताता हूं। नंबर एक, जब एक औरत ने अपने शौहर पर इसलिए जादू करवाया, आजकल ये मसला बहुत चल निकला, मौलाना काला जादू तो हराम है सफेद जादू जायज है कि नहीं, आयतुल्लाह सिस्तानी का बुक में प्रिंटेड मसला, जादू जादू होता है काला सफेद कुछ नहीं, अगर अगर क्या हराम है काला जादू भी हराम है सफेद जादू, लेकिन बहुत लोग अपनी तरफ से खुद ही उन्होंने कह दिया एक काला जादू है सफेद जादू, काला जादू हराम है जो किसी को नुकसान पहुंचाने के लिए किया जाए, लोगों की बात कह रहा, सफेद जादू जो किसी फायदे के लिए किया जाए। रिवायत रिवायत इत्तेफाक से रिवायत उसी इमाम की है जिसकी शहादत के लिए हम आज जमा हुए हैं, लेकिन पैगंबर से औरत ने अपने शौहर की तवज्जो अपनी जानिब खींचने के लिए, तवज्जो नहीं देता कि उस पर वाजिब था, उसने जादू करवा दी, किसी ने बताया ये हराम है, उसने कहा अरे मैंने किसी को नुकसान नहीं पहुंचाया, मैंने किस मसलन घर तोड़ने के लिए जादू हो, रोजगार की बंदिश के लिए जादू हो, किसी की औलाद की तरक्की रोकने के लिए, मैंने अपने शौहर को अपनी जानिब माइल करने के लिए, कहा जाके पूछो रसूल से, वो पहुंची रसूल के पास और जाके सवाल किया, रसूल ने जवाब तो दिया सो दिया, ये भी कहा निकल जा यहां से, तू इतना खुदा को नाराज कर रही है कि हो सकता है अभी अभी यहीं पे अजाब खुदा आ जाए। और ये मस्जिद नबवी और जन्नत के टुकड़े में बैठ के बात हो रही। मौलाना आपने कौन सी किताब से पढ़ दिया? शहीद दस्त गैब शिराजी की किताब गुनाह ने कबीरा वॉल्यूम 2 में जादू का जो गुनाह उसके अंदर पूरी रिवायत, मैंने तो फिर भी शॉर्ट किया। नंबर एक। नंबर दो, वो बहुत ही मशहूर मशहूर वाक्य है जो एक जमाने में मिंबर से बहुत पढ़ा जाता था, जब मैं इस बच्चे से भी छोटा था उस वक्त से सुन रहा हूं, अब बंद हो गया। क्यों? उसमें एक लफ्ज ऐसा आता कि लोगों को पसंद नहीं आता। और मैं अक्सर सोचता कि आज से 50 साल पहले का जमाना, जब ज्यादा अखलाकियात थी, जब ज्यादा हया का माहौल था, उस वक्त ये वाकया पढ़ लिया जाता था। और आज जब वैसे टीवी पर, कंप्यूटर में, अखबार में दुनिया भर की बेहयाई की चीजें, उसमें ये वाकया पढ़ने तो घबरा जाते हैं, मौलाना आप हमारे बच्चों को गुमराह कर रहे हैं। और कंप्यूटर बहुत आपके बच्चों की इस्लाह कर रहा है, टीवी बहुत आपके बच्चों की हिदायत कर रहा, तो अब ये वाकया पढ़ना बंद हो गया। लेकिन जो मेरी उम्र के हैं या मेरे करीब करीब है, उनको ये वाकया सुना हुआ, एक कफन चोर ने कफन चुराते वक्त शैतान गालिब आ गया, पहले हराम कर लिया, रसूल के पास आए। ये पूरा वाकया जो कुरान करीम की आयत की तफसीर है, मरहूम हाफिज फरमान अली साहब का तर्जमा कुरान हो या मकबूल अहमद साहब, हाशिए पे वाकया भी लिखा हो, मिंबर से आज पढ़ नहीं सकते, लोग कहते कि ऐसे बेहुदा वाकयात पढ़ने की क्या जरूरत। लेकिन उसका खुलासा ही कि जब वो गुनाह की माफी मांगने आया, क्योंकि वो लड़की बोल उठी जी मरने के बाद, तो पैगंबर ने कहा दूर हो जा यहां से, अजाब खुदा इस तरह तेरे साथ चल रहा है कि कहीं अभी यहीं पे नाजिल ना हो जाए, सब इसकी लपेट में आ जाए। देखिए कितने गुनाहगार रसूल के पास आए, मगर उनमें वो गुनाह कौन से हैं जिनके लिए ये लफ्ज पैगंबर इस्तेमाल फरमाते हैं? कौन पैगंबर? रहमतुल आलमीन। कौन पैगंबर? खुलक अजीम। इसके बावजूद कुछ गुनाह ऐसे शिद्दत वाले जो इतना अल्लाह को नाराज करते हैं कि अल्लाह का इस दुनिया का नुमाइंदा रसूल ऐसे गुनाहगार को अपने यहां से बहुत दूर करके बात करता। उसमें एक वो गुनाह, एक वो गुनाह, और एक छोटा सा फार्मूला, और बस अब वक्त नहीं रहा। हर वो गुनाह जिसके लिए ये लफ्ज आ जाए कि जिस घर में ये गुनाह है वहां रहमत खुदा नहीं आती, तो रहमत खुदा नहीं आती है तो रहमतुल आलमीन या उसका नुमाइंदा जमाने का ईमान कैसे आएगा? चाहे वो कुत्ते के हवाले से हो, चाहे वो जुए के हवाले से हो, चाहे वो बेहिजाब औरत के हवाले से। आज 4 दिन हो गए मुझे यहां, और 4 दिनों में एक मुश्तरक जुमला हर एक से सुनता रहा, मौलाना पुरानी बात है, मौलाना रिपीटेड बात है, मौलाना सुनी हुई बात है, मौलाना कुछ नहीं पढ़ा आपने। तो इस एतबार से मैंने कई वाकयात को आज के मजलिस के लिए और कल जो मजलिस गुजर के रोक दिया, उसमें एक वाकया ये भी था ना कि इमाम, जमाने का इमाम, किसकी नमाज जनाजा में आया? वो औरत जो अपने हिजाब को बचाने के लिए घर में बैठ गई, कई साल 10 साल घर से बाहर नहीं निकली, इमाम नमाज जनाजा पढ़ने आया जो अल्लाह को इतना राजी करेगा। ये दो जुमले भी मैं माजरत के साथ उन लोगों से जो 4 दिन से मेरा दिमाग खा रहे हैं। कोई कहेगा मौलाना दिमाग है आपके पास? अगर होता तो ये आप इस तरह से मजमे का टाइम वेस्ट करते? अब बस 5-2 मिनट फिर तो मसाइब है, मसाइब तो इबादत है, कोई भी अंजाम दे, अलबत्ता माजरत कर दू, मसाइब में वही पढ़ूंगा जो 1400 साल से चले आ रहे, उसमें मेरे पास कोई नया लेटेस्ट वर्जन नहीं है। तो खुलासा ये, इमाम जनाजे की नमाज पढ़ने आ रहे हैं उस मोमिना की जो अपना हिजाब बचाने के लिए घर में बैठ गई, नहीं निकलूंगी घर से, घर से निकलना वाजिब नहीं है, हिजाब बचाना वाजिब। इतना खुश हुए इमाम, कहा इसकी जनाजे की नमाज पढ़ने हम खैबत का पर्दा तोड़ के आ रहे हैं। अब ये मैं दोनों को मिला नहीं रहा हूं, लेकिन एक अपने बाबा की नमाज जनाजा थी जिसे पढ़ाने के लिए ये इमाम गैबत का पर्दा तोड़ के आ गया, और एक इस मोमिना की जनाजे की नमाज थी कि गैबत का पर्दा तोड़ के आ गया। क्यों? क्यों अल्लाह को इतना खुश कर रही है ये औरत? अपने हिजाब पे कोई कंप्रोमाइज नहीं कर रही, न शौहर की बात मानी, ना बीवी की, ना बच्चों की बात मानी, ना बहनों की बात मानी, ना भाइयों की। शैतान के कितने नुमाइंदे तो इन शक्लों में हमारे घर में होते हैं, سمجھتا ہم سمجھتے ہیں یہ ہمارا شوہر ہے, شوہر کہاں, نمائندہ شیطان. ہم سمجھتے ہیں کہ یہ ہماری اولاد ہے, وہ اولاد کہاں ہے, وہ نمائندہ شیطان. یہ سارے روایتوں کے جملے, جب ٹھپا نہ لگ چکا ہوتا کہ مولانا سوائے ریپیٹنگ باتوں کی اور کچھ نہیں پڑھتے, تو کم وقت میں بھی ایک دو روایتیں پڑھ دیتا. لیکن امام زمانہ کی کمپلین, ایسے گناہ جو کر رہے ہو جو خالی گناہ ہی نہیں ہے, اللہ کو اتنا غضبناک کیے دے رہا کہ جب اللہ تم سے غضبناک ہے ہم کیسے تمہارے قریب جا سکتے ہیں. اس میں حجاب بہت ہے, حجاب بہت اہم ہے. اور یہ بھی ایک وجہ, کہ ساری زندگی رونے والے چوتھے امام سے پوچھو یا زینب کبریٰ سے سوال کرو. کربلا میں سب سے بڑا امتحان کہاں ہوا تھا؟ تو جواب کربلا آتا ہی نہیں, جواب آتا ہے الشام الشام الشام. مولا اکبر تو شام میں نہیں مارا گیا, وہ تو کربلا میں مارا گیا. مولا اکبر کے گلے میں تو ہرملا کا تین بال کا تیر کربلا شام میں نہیں لگا, کربلا میں لگا. جملہ, یہ جملہ ہے کہ لوگوں نے مجلس میں امام زمانہ کو دیکھا کہ بیٹھے رو رہے ہیں اور کہہ رہے ہیں کہ سب سے زیادہ مجھے اپنی دادی زینب کی چادر رولاتی, اور وہ تو مقتل کا جملہ. جب زینب کبریٰ نے بد دعا کے لیے در کوفہ پہ ہاتھ اٹھائے اور حسین کی آنکھوں میں نظر آئے, یہ جملہ بھی ہے مقتل میں کہ اکبر و اصغر پہ میں اتنا ماتم نہیں کرتا بہنا جتنا تیری چادر پہ ماتم کرتا ہوں. میں امام مظلوم کی توہین نہیں کر رہا ہوں. اگلا جملہ, میں اپنے چوتھے امام, میں اپنے آقا اور مولا سرکار سید الشہداء کی توہین کا تصور بھی نہیں کر سکتا, لیکن اتنا تو ہے نا کہ بہرحال براہ راست اللہ نے یہ امتحان حسین کا نہیں لیا, براہ راست نہیں لیا ہے یہ امتحان, تو اللہ نے رکھا میرے چوتھے امام سجاد کے لیے. ساری زندگی رویا اور خون کے آنسو رویا, محاورتن نہیں حقیقتن. اتنا روتے تھے کہ آنکھوں سے خون جاری ہو جاتا تھا اور اتنا روتے تھے کہ مدینہ منورہ میں نماز کا وقت ہے, اذان مسجد سے اذان بلند ہو رہی, ہر آدمی دوڑ کے جائے گا لیکن باہر سے آنے والے جنہیں 40 نمازیں پوری کرنا ہے مسلسل, ایک نماز کا بھی گیپ نہ ہونے پائے اس کو زیادہ بے چینی ہوتی. اگر ایک نماز میری چھوٹ گئی تو جتنی اب تک محنت ہے ضائع. تو ایک آدمی کو ذرا دیر ہو گئی, بھاگا بھاگا مسجد چلا جا رہا. اس نے سوچا کہ عام راستے میں رش زیادہ ہے, میں پیچھے کی گلی سے آؤں. وہاں سے گزر رہا ہے کہ اچانک مکان کی چھت سے اس کی لباس پہ پانی آ کے گرا, گھبرا کے کھڑا ہو گیا. غلام جو قریب سے گزر رہا تھا کہا اذان ہو رہی, تو دوڑ کے جا رہا تھا رک کیوں گیا؟ کہا تو سوچ رہا ہوں کہ جاؤں نہ جاؤں. کیوں؟ کہا کہ ابھی ابھی مکان کی چھت سے میرے کپڑوں پہ پانی گرا, پتا نہیں یہ پانی کون سا پانی, میں نے تو دیکھا ہی نہیں, پاک ہے کہ نجس ہے, اب نماز جائز ہے کہ جائز نہیں ہے. غلام نے سر پیٹ کے کہا کہ اس دنیا میں اس سے زیادہ پاک و پاکیزہ پانی تجھے ملے گئی. کیا مطلب؟ کہا کہ مکان کی چھت پہ ایک عزادار ایک سوگوار اپنے بابا کا ماتم کر رہا اور فریاد کر رہا, یہ سجاد ہے جو اپنے لٹے گھر کا ماتم اس طرح سے کر رہا کہ آنکھوں سے نکلنے والے آنسو اس طرح بہ کے آ رہے جیسے بارش کا پانی پر نالے سے گرا کرتا. مگر اتنا رونے والا, جب پوچھا گیا من حال کوفی نے ایک سوال کر دیا کہ مولا آپ کا گھرانہ مارا گیا, شہید ہوا, شہادت تو ایک بہت پہلا سوال تو یہ کیا کہ 30 سال ہو گئے کب تک روئیں گے؟ کہا تو نے انصاف نہیں کیا. قرآن میں ہے کہ نہیں کہ یعقوب کا ایک بیٹا وہ بھی مارا نہیں گیا تھا خالی کھو گیا. وب یزت اینا ہو وا قزیم. قرآن نے کہا کہ یعقوب روتے روتے نابینا ہو گئے. میں نے تو اپنے 18 یوسف کربلا کی جلتی ریتی پہ تڑپتے دیکھے. گھبرا کے کہا لیکن مولا آپ کے گھرانے کے یوسف شہید ہوئے ہیں, شہادت پہ تو فخر کرنا چاہیے. میرے مولا نے پلٹ کے کہا اگر میں یہ مان بھی لوں تو کیا بہنوں اور پھوپھیوں کا ننگے سر بازاروں اور درباروں میں جانا؟ کوئی سجاد سے پوچھے, سجاد نے امتحان کیا دیا؟ اور ایک ایسا امتحان دیا کہ صرف ایک جملے میں اس کو آپ, یعنی آپ کو یاد تو ہے, یاد دلانے, ایک جملے میں. جب یہ لٹا ہوا قافلہ واپس مدینے آیا تھا اور محمد حنفیہ تڑپ تڑپ کے ہر ایک سے کہہ رہے تھے کہ ارے میرا بھتیجا سجاد کہاں, گلے سے لگاؤں, گلے سے لگاؤں اور اسے اس کے بابا کا پرسہ تو دوں, کوئی نظر نہ آیا. قافلے میں صرف ایک بوڑھا شخص نظر آیا, ایک بوڑھا شخص, سر کے بال سفید, داڑھی کے بال سفید, چہرے پہ جھریاں آئے, کمر جھک چکی ہے. آخر اسی کے قریب تھا, کہا کہ اے مرد ضعیف اتنا بتا دے میرا 24 سال کا جوان بھتیجا سجاد کہاں ہے؟ اور وہ مرد ضعیف ایک بار فریاد کرتا ہے, چچا محمد حنفیہ آپ نے بھی مجھے نہیں پہچانا. ارے میں ہی انا علی ابن الحسین, میں ہی تو آپ کا بھتیجا سجاد ہوں. بے اختیار کہا سجاد تو تو جوان ہے, جوانی میں بوڑھا کیسے ہو گیا؟ وہ پلٹ کے رخ کیا, چچا الشام الشام الشام, یہ مصائب شام ہیں جنہوں نے جوانی میں بوڑھا کیا. ایک جملہ اور کہہ دیا, جوانی میں کسی کو بوڑھا ہوتے آپ نے دیکھا؟ دو کو دیکھا, صرف دو کو دیکھا ہے, ایک سجاد کو دیکھا ہے, ایک فاطمہ زہرا کو دیکھا ہے. 18 سال بغیر عصا کے چل نہیں سکتے ہیں, یا سجاد کی دادی جوانی میں بوڑھی ہوئی اور یا میرا مولا سجاد. مگر یہ مصائب مکمل نہیں ہوئے, مگر گھبرا کے محمد حنفیہ نے بھتیجے کو گلے سے لگایا تاکہ گلے سے لگا کے پرسہ دے. فاتح خیبر کا پوتا ایک بار کررا اٹھا, آہ آہ چچا محمد حنفیہ ذرا آہستہ گلے ملے آہستہ. فاتح خیبر کا پوتا ہے محمد حنفیہ گھبرا گئے, سجاد بیٹا خیریت تو ہے؟ کہا چچا ایک سال تک جو توقع خاردار میرے گلے میں رہا اب تک اس کے زخم کا نشان باقی ہے. نہیں زخم باقی ہے. یہ تو کربلا کے ایک سال بعد کی چیز ہے. 35 سال بعد آئیے, 35 سال بعد آج کی رات آئی, حکمران کے دیے ہوئے زہر سے میرا چوتھا امام اس دنیا سے جا رہا ہے. الوداع اے کربلا کے وارث, الوداع اے حسین کے سب سے پہلے اور سب سے بڑے عزادار, الوداع اے امام باقر آپ یتیم ہونے جا رہے. مگر کربلا کی یتیمی سے مختلف یتیمی آ رہی ہے, بغیر تماچوں کے. کربلا کی یتیمی تماچوں کے ساتھ آئی تھی, کربلا کی یتیمی کوڑوں کے ساتھ آئی تھی. اب امام باقر کو پرسہ دے. صاحبان ایمان ہم اور آپ امام باقر کو پرسہ دے اور ایک جملہ سنیں کہ فجر کا وقت آیا, میرے مظلوم آقا سجاد دنیا سے رخصت ہوئے, جوان بیٹا زندہ ہے, امام باقر زندہ ہے. بابا کے لاشے کو لے کے گیا, غسل دیا, کفن پہنایا اور ایک بار لوگوں نے غسل خانے سے رونے کی آواز سنی. آج کی رات ختم ہوئی, غسل خانے سے لوگوں نے امام باقر کے رونے کی آواز سنی. جب غسل دے کے باہر آئے لوگوں نے گھبرا کے کہا مولا آپ غسل دیتے ہوئے کیوں رو رہے تھے؟ کہا جب میں نے کرتا کھولا تو دیکھا آج 35 سال بعد بھی میرے بابا کی گردن زخمی ہے, تاکہ خاردار کا زخم نظر آ رہا. اہل بیت کے مسائل کہیں مثال نہیں ملے گی, ملے گی تو اسی گھرانے میں مثال ملے گی. 3 تین میتیں ایسی ہیں کہ غسل دینے والا رو دیا، ایک میرا چوتھا امام، پانچویں امام رو دیے، کہا کہ زخم کا نشان ہے، دوسری میت جب زندان شام میں غسالہ کو بلایا گیا اور کہا کہ اس ننی بچی کو غسل دینا ہے، ارے چیخیں مارتی بھی باہر آ گئی، بیویوں تم نے اس پہ کتنے ظلم کیے، سارا جسم زخمی، لیکن اس سے پہلے پہلی مرتبہ کون رویا جب مولا زہرا کو غسل دے رہے اور کہا میں نے فاطمہ کے پہلو پہ پانی ڈالا، 95 دن بعد بھی کوڑے کا زخم تازہ نظر آ رہا تھا۔ عزاداروں، میرے پانچویں امام نے بابا کو غسل دیا، غسل خانے میں پانچواں امام رویا۔ بس یہ دو جملے، یہاں وقت کا ایک مسئلہ ہوتا ہے، صرف دو جملے، اور لے کے چلے جنت البقیع میں، ایک باہر بقیع کے قبرستان میں چوتھے امام کا تابوت گیا، جو ابھی آئے گا تھوڑی دیر کے بعد، میرے دو جملوں کے بعد یہ بقیع میں تابوت گیا، لوگوں نے گھبرا کے کہا مولا جب سے بقیع میں قبر قدم رکھا ہے کسی بی بی کے رونے کی آواز آ رہی ہے، مولا یہاں کوئی خاتون کوئی رو رہی ہے؟ ایک مرتبہ کہا ہاں یہ میری دادی فاطمہ ہے جو آج میرے بابا کا ماتم کر رہی۔ عزاداروں، میرا آخری جملہ، جب زندان شام میں سجاد نے سکینہ کی میت کو قبر میں اتارنا چاہا تو ایک بار کوئی لینے کے لیے آیا تھا، میرا دل کہتا ہے آج امام باقر نے بھی جب اپنے بابا کو بقیع میں قبر میں اتارا، قبر سے دو ہاتھ آئے ہوں گے، فاطمہ کی آواز آئی ہوگی، بیٹا باقر، ارے تیری دادی اپنے سجاد کو لینے آئی ہے، لا سجاد کو میرے حوالے کر دے۔ باقر نے قبر میں سجاد کو اتارا اور ادھر سے تابوت آیا، آگے بڑھیے، تابوت کو بوسا دیجیے۔